अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको प्रत्येक हप्ता सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता पुष्प बराल। हामी अर्जुनधारा नगरपालिका अन्तर्गत रहेर यो कार्यक्रम उत्पादन गर्दछौँ। पछिल्लो चरण अर्जुनधारा नगरपालिकाले गरिरहेका विकास निर्माणका काम, स्थानीय तहले जुन जनताले अपेक्षा गरेअनुसार कामहरू गरिरहेको छ या छैन, जनताहरूले के अपेक्षा गरेका थिए जनप्रतिनिधिसँग, नागरिकहरूको अपेक्षालाई जनप्रतिनिधिले कसरी लिइरहेका छन् र नागरिकको अपेक्षा अनुसारका कामहरू भएका छन् कि छैनन् भनेर जनताले नै त्यसको निगरानी मोनिटरिङ गरिरहेका हुन्छन्। आज हामीले अर्जुनधारा नगरपालिका का स्थानीय सामाजिक अभियन्ता समेत रहनुभएका, विभिन्न संगठनहरूमा काम गरिसक्नुभएका एकजना व्यक्तित्वसँग अहिलेका जनप्रतिनिधिहरूले गरिरहेका काम र अर्जुनधाराका गर्न सकिने सम्भावनाहरू के छन् भन्ने विषयमा कुराकानी गर्न गइरहेको छु। आज हामीले एकजना सामाजिक अभियन्ता, लामो समयदेखि विभिन्न सङ्घ सङ्गठनहरूमा रहेर काम गरिसक्नुभएका व्यक्तित्व चतुर्भुज काफ्लेसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। चतुर्भुज सर, यहाँलाई रेडियो भिजनमा हार्दिक स्वागत छ।
धन्यवाद सर, नमस्कार, शुभ बिहानी।
हजुर, धन्यवाद। अब विशेष गरेर जब मुलुक सङ्घीयतामा गयो र स्थानीय पालिकाहरू निर्माण भए र स्थानीय पालिकाहरू निर्माण हुँदा चाहिँ सिंहदरबारको अधिकार गाउँघरमै आउँछ भनेर एक किसिमको चाहिँ चर्चा परिचर्चाहरू पनि हुने गर्दथे। विभिन्न राजनीतिक दलहरूले सोही अनुसार चाहिँ आफूलाई चुनावी माहौल बनाउने एउटा चरणमा पनि पुगे। आज जनप्रतिनिधिहरूले गरिरहेका यी कामहरू र जनताको अपेक्षालाई हेर्दाखेरि चाहिँ साँच्चीकै सिंहदरबार गाउँघरमा आएको महसुस गर्नुभएको छ त तपाईँहरूले, के लाग्छ तपाईँलाई?
धन्यवाद सर। अब यो राष्ट्रिय एउटा आम नागरिकका पीडाहरू, कथाहरू, व्यथाहरू होइन, जीवनशैलीहरूमा जुन आम नागरिकहरूले अपेक्षा गरेका थिए, यो तीन तहको सरकार आइकन स्थानीय सरकारमा गरेका अपेक्षाहरू, केही केही विकास निर्माणका कार्यहरू भने बाहिरबाट हेर्दा देखिन्छ विगत 5 वर्ष अघिल्लो स्थानीय सरकारले गरेकै विषयहरू केही समयसम्म चाहिँ बाटाघाटाहरू पिच गर्ने कामहरू बाहिर देखिए। तर अब यो मुलुक परिवर्तन पछि जुन खालको एउटा आम नागरिकले आशा भरोसा गरेका थिए, जुन 2036 सालदेखिको नेपालको राष्ट्रिय राजनीतिलाई नजिकबाट निहाल्दा चाहिँ एक खालको राजकीय सत्ता हुँदा राजा वीरेन्द्रले बहुदल र निर्दलको एउटा चुनावी माहौलमा त्यो बेला निलो रङ र पहेँलो रङलाई भोट हाल्ने भन्ने शीर्षकमा एउटा चुनाव भएको थियो। त्यस बेला सूर्यबहादुर थापाले चाहिँ यो नदी उकास क्षेत्रहरूमा जोतभोग गरेका आम नागरिकहरू अनि जङ्गलका आसपासका भेगहरूमा बसेका नागरिकहरू जो अव्यवस्थित थिए, तिनीहरूलाई चाहिँ त्यो बेला एउटा चुनावी आकर्षण गर्न जुन खालको एउटा पहेँलो रङमा आकर्षित गर्न नागरिकका पीठहरूमा ती बेलाका बुवाहरू आज हजुरबा भइसके, हजुरबा भइसकेको त्यो नागरिकको पीठमा लेखेको थियो यति कट्टा यति दूर जग्गा जोतभोग गरेको भनेर अहिलेनीवालाहरूलाई, ती पीडाहरू आज नातिले सिरान मुनि राखेर त्यो हजुरबालाई सागरमा लगेर सेलाइसकेर नातिले आज जोतभोग गरेको जग्गा त्यो आजसम्म पनि लोकतान्त्रिक गणतन्त्रको प्रसादको रूपमा धनीपूर्जा वितरण गर्न सक्ने अवस्था नरहेका पीडाहरू आम नागरिकहरू आज पनि छटपटाइरहेछन्।
त्यसमा पनि अर्जुनधारामा सबैभन्दा धेरै छन्,
अर्जुनधारामा सबैभन्दा बढी छ। फेरि अर्जुनधारामा यस्तो मुद्दा छ जुन मुद्दा चाहिँ नदी उकास क्षेत्र भनेपछि नदी आफैमा अब नम्बरी जग्गामा बगेको छ सर, यस्तो भूगोल छ, अब नम्बरीवालाहरू पनि मालपोत तिरेर त्यो बगरको मालपोत तिरेर बसेको पीडा धनी पूर्जा हुनेहरूको आफ्नो पीडा छ। यता जुगौँदेखि बसोबास गरेको घना बस्ती जो पक्की घरहरू विद्यालयहरू मठ मन्दिरहरू बनेको छ, अब त्यो चाहिँ ऐलानीमाटो जुन खोलाको क्षेत्रफल पर्छ, अब अहिले क्याबिनेट डिसिजन नगरी त्योलाई दर्ता गर्न पनि नमिल्ने, त्यसलाई एउटा चुनावी नारा बनाएर अहिलेसम्म पनि राजनीतिक दलका अग्रजहरू त्यही विषयमा चुनावको बेला त्यो बस्तीहरूमा गएर हामी यो गर्छौँ ऊ गर्छौँ यस्ता खालका एउटा विवाद सपनाहरू बाँडेर चुनावमा चाहिँ जो त्यो त्यो एउटा भोट ब्याङ्क जस्तो बनाएको छ ती नागरिकलाई, उनीहरूको आफ्नै पीडा छ। अब अर्जुनधारामा अब धेरै सम्भावनाहरू छ सर, वास्तवमा भन्यो भने झापाको सबैभन्दा मैले देख्दा चाहिँ हजुरले भनिरहँदा झापा जिल्लामा सबैभन्दा धनी नगरपालिकाको रूपमा म आफू स्थानीयवासी भएकोले देख्छु, किनभने यहाँ 7-8 हजुरको सामुदायिक वनहरू छन्, खोला नालाहरू जो जिल्लैभरि नभएर अन्य क्षेत्रहरूमा पनि यहाँका ढुङ्गा बालुवा गिटीहरू यही क्षेत्रबाट बाहिरिन्छ। अब यसमा स्थानीय सरकारले आन्तरिक नीति नियमहरू बनाएर आफ्नो स्थानीय सरकारले केन्द्रले दिएको मूल कानुन नबाजिने गरी स्थानीय सरकारले आफ्ना कानुनका ऊहरू पनि बनाएर चाहिँ केही नीति नियमहरूबाट आय आर्जन गर्न सम्भावनाहरू धेरै छन् सर, खोला नालाहरूबाट स्थानीय नागरिक उपभोक्ता आफ्नो नगरभित्रकोलाई कुन रेट एक टिप पर गिटी लाँदा कुन रेट लिने, बालुवा लाँदा एक टिपरको कति लिने, आन्तरिक एउटा रेट आम नागरिकहरूलाई र बाहिर ढुवानी गर्दाको अर्को रेट गरेर पनि गर्न सकिन्छ। आज आम नागरिकहरूको चाहिँ हरेक विषयहरूमा स्थानीय सरकारले अन्य नगरमा पनि होला आफ्नो आफ्नो ढङ्गले गरेको होला, तर हाम्रोमा अब सरसफाइ शुल्क भनेर हरेक नागरिक बजार क्षेत्र र थोरै बजारको आसपासको पेरिफेरीमा सरसफाइ शुल्क पनि उठाउने गरेका छन्, तर आफ्नै भूगोल र आफ्नै स्वामित्वमा भएको शनिश्चरी बजारको चोकमा जुगौँदेखि गाडीहरू अस्त व्यस्त पार्किङ गरेको छ, त्यसको व्यवस्थापन गरेर पार्किङ शुल्क एउटा गाडीले दिनमा 2,000-3,000 रुपियाँ हजुरको त्यहाँ आय आर्जन गर्छ, ढुवानी गर्ने गाडीले होइन, पेसेन्जर बोक्ने गाडीहरू छन्, अहिले त टेम्पोहरूको सङ्ख्या त्यति नै बढेको छ, एउटा पार्किङको राम्रो व्यवस्था गरेर त्यो पाटोबाट चाहिँ शुल्क उठाएर यता सरसफाइको लागि चाहिँ हजुरको आम नागरिकलाई सेवा दिने ढङ्गले सरसफाइलाई निशुल्क गरेर
चतुर्भुज सर यसै 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 विषयमा म तपाईँलाई जोड्न चाहन्छु। लामो समयदेखि तपाईँले शनिश्चरी बुझ्नु भएको छ, इतिहास बोकेको शनिश्चरी बजार आज विस्थापित हुने चरणमा छ, बिर्तामोड लगायतका बजारहरूले शनिश्चरी बजार ओझेलमा परेको छ, त्यहाँको व्यापार व्यवसाय कुनै समय पूर्वी पहाडी 4-5 जिल्लाहरूलाई धान्ने शनिश्चरी बजार आज विस्थापित हुने तर्खरमा छ, यसलाई व्यवस्थित गर्न यहाँका व्यवसायहरूलाई चाहिँ व्यवसाय सुरक्षित गर्नका लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ
सर? अब हामी एउटा जिम्मेवार पक्षमा नरहेको मान्छेले बोलेको कुराको त कुनै अर्थ हुँदैन सर, तर एउटा मैले आफूभित्र नगरभित्रको देखेको सम्भावना, प्रमुख सम्भावना त हजुरको हामीभित्र आन्तरिक सम्भावनाहरू के छन् त यसको प्रगति उन्नति समृद्धिमा अगाडि बढ्ने भनेर यहाँका अग्रजहरू पूर्व मन्त्री पूर्व माननीय पूर्व गाविस अध्यक्ष सबैसँग एक चरण मैले पनि यो विचार हजुरले मलाई गरेको क्वेसन मैले सबैसँग लिएँ, उहाँहरूले इलाम जाने बाटोलाई चाहिँ जोड्न पाए हुन्थ्यो, जबकि 52-55 किलोमिटरको दुरीमा रहेको यो इलामको गन्तव्य शनिश्चर बिर्तामोड शनिश्चर हुँदै जाने चाहिँ आज इतिहास मात्रै रह्यो, वास्तवमा बाटो सञ्चालनमा आउन सकेन भन्ने कुराले गर्दा यसको सम्भावना इलाम जाने बाटो भनियो। केही दिन अगाडि 2-3 दिन अगाडि सम्माननीय सभामुख देवराज घिमिरेजीलाई एउटा ज्ञापन पत्र पनि स्थानीय युवाहरू र पार्टी प्रतिनिधिले हामीले 2-3 दिन मात्रै भएछ त्यो विषयमा उहाँलाई दिउँ पनि त्यो आशय आम नागरिकको आशयलाई सम्बोधन होस् भनेर, अब त्यसको विषयमा अब हामीसँग अर्थ नै छैन, राष्ट्रिय ढिकुटी खाली छ भन्ने जस्तो कुरो सभामुखजीले गर्नुभयो, आगामी अर्को सालको बजेटमा भन्ने कुरो आयो। अब हजुरले सोधेकै कुरामा म जान्छु, अब हामीभित्र सम्भावना के देखिन्छ भने यहाँ चाहिँ सिंह नगरको नाम अर्जुनधारा राखेको छ। हरेक नागरिकले अर्जुनधारा के हो भन्ने यसको इतिहास र पहिचानको बारेमा हरेकले जान्न जरुरी हुन्छ, जबकि स्थानीय पाठ्यक्रममा यसको पहिचानको बारेमा यसको परिचयको बारेमा इतिहास थोरै आउला पनि। अहिलेसम्म सरकारले अन्य गाविसहरूले अन्य नगरहरूले चाहिँ आफ्नो पाठ्यक्रम यहाँका शिक्षाका विद्यालयहरूमा पाठ्यक्रम दिइसकेको अवस्था छ। अहिलेसम्म प्रयासरत मात्रै अर्जुनधारा रहेको म बुझ्दैछु, यो ढिला पनि भइसक्यो।
हजुर,
अनि सम्भावना देख्दा अर्जुनधारा जलेश्वर धाम एउटा मणिको रूपमा उदयमान भएको छ यो नगरको, जसलाई चाहिँ धार्मिक दृष्टिकोणले धार्मिक अनुष्ठानहरूको मात्रै निरन्तर आयोजना गरिएको छ। यो पर्यटकीय सूचीमा केन्द्रीय स्तरमा परे तापनि यसलाई सरकारले प्रमोट गर्ने कुनै पनि त्यस्तो ठोस कार्यक्रमहरू आउन सकेको छैन सर। तर स्थानीय सरकारले नै यो हाम्रो एउटा आधार स्तम्भ हो, यहाँका नागरिकलाई समृद्धिको पाटोमा लाने, यहाँका उद्योगी व्यवसायीहरू सबै रमाउने, हर्षका रेखा अनुहारमा दौडाउने एउटा सम्भावना अर्जुनधारा जलेश्वर धाम हो, जसलाई नयाँ पिँढीहरूले पनि त्यहाँ गएर चाहिँ नयाँ दृश्य अवलोकन गर्ने खालको एउटा पर्यटकीय पर्यटनको विषयलाई चाहिँ यहाँको स्थानीय सरकारले लिनुपर्छ, जसले त्यसलाई केन्द्रबिन्दु बनाएर यहाँ आउने अतिथिहरूलाई एउटा प्याकेज भिडियो बनाएर नगरभित्रका आम महत्त्वपूर्ण स्थलहरू शङ्कराचार्य पीठ, साधुटार, कालिका पीठ, कालीस्थान, अर्जुनधारा, जलेश्वर धाम, तपाईँको सालबारी पर्यटन एउटा स्थल, यी सबैको प्याकेज भिडियो बनाएर आए।
जस्तै अब यसमा शहीद भूमिको रूपमा लेखेको सुखानी छ होइन, सहकाले झरनाहरू, पहाडसँग जोडिएको ठाउँहरू पनि छ। हजुर हजुर हजुर,
छ प्राकृतिक मनोरम पनि छ, यहाँ ऐतिहासिक स्थलहरू, पुरानो इतिहास बोकेको ठाउँहरू छ, यिनीहरूलाई प्याकेज भिडियो बनाएर चाहिँ आउने अतिथिहरूलाई चट्ट राखेर एउटा सामुदायिक हलमा एउटा कर्मचारी राखेर उहाँहरूलाई त्यो देखाएपछि अर्जुनधारा दर्शन गर्ने मान्छेले त्यो दर्शन गरेपछि 2 किलोमिटर उता कालिकापीठ, कालीस्थान किन नजाने, महाकालीबाट आइयो, लुम्बिनीबाट आइयो, सिक्किमबाट आइयो, दार्जिलिङबाट आइयो, 2 किलोमिटर किन छोड्ने भन्ने खालको मानसपटलमा उनीहरूको त्यो भिजुअल देखेपछि उनीहरूलाई त्यो उत्साह आउँछ सर। त्यो आएपछि हाम्रो नगर चलायमान बन्छ, आएका अतिथिहरू चारैतिर नगरका महत्त्वपूर्ण स्थलहरूतिर प्रवेश गरेपछि त्यो प्रवेश गर्दै गर्दा त्यहाँ पुगेको एउटा अतिथिले 10 रुपियाँको 20 रुपियाँको चिया खान्छ, 10 रुपियाँको गुड्का खाला, यसो बसेर घाम तापेर दृश्य अवलोकन गरेर बदम खाला, भोक लाग्ला, समोसा खोज्ला, होइन सर। यो टाइपले हामीले चाहिँ समृद्धि हामीभित्रको आन्तरिक चाहिँ पर्यटनलाई जोड्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसमा पनि एउटा सुनौलो अवसर पनि प्राप्त भएको थियो, मैले जोड्न सफल पनि भएको थिएँ, तर एउटा कार्ययोजनाको पेपर बनाउन नसकेर त्यो योजना ब्याक भयो सर, दुःखको कुरा। जापानमा अहिले तपाईँको हाम्रै नगरको राष्ट्र सेवक दुगासु छेत्री, दुर्गा सुवेडी जापानका राजदूत हुनुहुन्छ, उहाँलाई एउटा सङ्ग्रहालयको प्रस्ताव मैले चाहिँ सन्देशको रूपमा पठाएको थिएँ, जो अर्जुनधारा जलेश्वर धाममा चाहिँ एउटा महाभारतकालीन युद्धका सामग्री र अर्जुनजीका विषयसँग जोडिएका विषयहरू र नगरभित्रका हरेक जात जाति भाषा भाषीका पोसाकका पहिचानहरू, यहाँका पुराना इतिहासका विषयहरू चाहिँ त्यो सङ्ग्रहालयमा हालौँ र त्यो सङ्ग्रहालय भव्य बनाएपछि आउने नवआगन्तुक पर्यटकहरू, आन्तरिक बाह्य पर्यटकहरू चाहिँ घन्टौँसम्म त्यो सङ्ग्रहालयमा उनीहरूले दृश्य अवलोकन गर्न हराउन्, जसले गर्दा तपाईँको 2 घन्टापछि निस्किँदा उसलाई भोक लागेको हुन्छ, उसले होटल खोज्छ, उसले त्यहाँ विश्रामालय खोज्छ, आराम लिन चाहन्छ, होइन। यो टाइपले हामीले नयाँ पिँढीलाई चाहिँ अर्जुन दृष्टि अवलोकन टावर, दूरदृष्टिका पारखी वीर अर्जुन, त्यो बेलाका इतिहास त्यो छ। अब अहिले दमकमा टावर बनाए, अब भेल टावर, त्यो कथावस्तुले कहाँ माग्ने हो भन्दा वास्तवमा कथावस्तुले अर्जुन दृष्टि अवलोकन टावर नामको सानो एउटा टावर 7 तलाको अर्जुनधारामा बनाउनु हो भने आएका पर्यटकहरू त्यहाँ गएर हिमाल पहाड, तराई, खोला, नाला, वन, जङ्गल, सहर, बजार सबै कुराहरू त्यहाँबाट हेर्न पाउनु, त्यहाँबाट ओर्लिने ओर्लिन्छ, चढ्ने चढ्छ, विद्यार्थीहरूलाई केही छुट गर्नु, त्यसको वरिपरि पार्क बनाइदिनु, त्यहाँ वरिपरि चमेना गृहहरू बनाइदिनु, होइन त्यो पोखरीबाट बगेको पानीलाई ड्याम कसेर त्यसलाई एउटा सुन्दर बिहान बेलुकै थाकेका मनस्थितिहरू, सहरीय जीवनशैलीमा थाकेको मनस्थिति बिहान बेलुका अर्जुनधारामा जाउँ, विश्राम गरौँ, आराम गरौँ, भलाकुसारी गरौँ, यो खालको एउटा चाहिँ एउटा सोच, एउटा भिजन चाहिँ स्थानीय सरकारले ल्याएर अन्य यसको आसपासमा रहेका महत्त्वपूर्ण स्थलहरूसँग जोड्न सके, हामीभित्रैका आन्तरिक सम्भावनाले हाम्रो नगरलाई, हाम्रो क्षेत्रलाई एउटा समृद्धिको बाटोमा लान सक्छ।
अब सतपथ सर, जस्तै तपाईँले भनिरहँदाखेरि अहिले चाहिँ विकास निर्माण भनेर केही बाटाघाटा बनाएका ढल नालीहरूको निर्माण गरेका हामीले प्रशस्तै देख्छौँ, तर साँच्चिकै जनतामा विकासको अनुभूति गर्नलाई त जनतामा सचेतना पनि जरुरी छ होला। त्यहाँका नागरिकहरूले चाहिँ कसरी आय आर्जन गर्ने, आफ्ना बालबालिकाहरूलाई कस्तो शिक्षा प्रदान गर्ने, होइन हरेक कुराहरूमा सामाजिक विकासको पनि त भूमिका हुन्छ होला। यो सामाजिक विकासतर्फ चाहिँ उहाँहरूले अति अलिक ध्यान पुर्याउन नसकेको हो अहिलेको जनप्रतिनिधिहरूले, के लाग्छ यहाँलाई?
अब सर, यो अब जस्तो विकास भन्ने बित्तिकै सामान्य मान्छेले के देख्छ भने हजुरले भने जस्तो बाटाघाटा कुल पुलेसो देख्छ, होइन त्यसमा पनि अहिले जति पनि कामहरू भइरहेको छ अलिकति गुणस्तर हिँड्नै छ। जस्तो एक वर्ष पनि बनाएको बाटो तपाईँको टिक्दैन, त्यो एउटा ठेक्का दिने लिने गर्नेले इमान्दारपूर्वक आफ्नो हाम्रो हो भनेर अपनत्वको आवास गरेर लिएर गरेको काम अलिकति गुणस्तरीय हुन्छ सर, होइन? अब त्यो कमाउ धन्दामा मात्रै केन्द्रित भएर कमिसन लेनदेनका कुराहरू हुने, होइन अब त्यो बजेट पारे बापत कसैलाई दिनुपर्ने आन्तरिक कुराहरू धेरै रहेछौँ यहाँ। यस्तो खालको परिपाटीबाट भएको विकास दिगो पनि त्यति देखिँदैन। जस्तो पिच नभएको बाटो धुलाम्मे मात्रै हुन्छ सर, तर पिच भएर एक वर्ष नटिकेर खाडल भयो भने तपाईँ हामीले हेरिरहेछौँ तलामा नगरी बिस्ता मोडको तपाईँको मुक्ति चोकबाट अलिक माथि आएपछि हजुरले पनि भएको छ, हामीले पनि भएको छ, त्यो भत्किएको खाडल भएको पिचको बाटो हो। अहिले तपाईँको त्यो बाटो हिँड्नुभन्दा लक्ष्मीपुर भएर तारपानी भएर घुमेर बिर्तामोड जाने नागरिकहरू अहिले त्यति पीडा बोध भइरहेको केही वर्षदेखि भोगिरहेछन्। अब त्यस्तो टाइपको बिग्रेको बाटो चाहिँ बरु धुलामे बाटो, धुलो हुन्छ, मुख छोपेर एकछिन सरेर जान्छ मान्छे, होइन यातायात दौडिँदो रहेछ, तर पिच चाहिँ खाडल भयो भने चाहिँ त्यो चाहिँ अझै विकट हुँदो रहेछ क्या, त्यो झन् अप्ठ्यारो हुँदो रहेछ। अनि आयो कुरो हजुरले यो विकासभन्दा पनि चेतनाको कुरा भन्नु हो, जस्तो शिक्षा नै नेपालको जीवन उपयोगी शिक्षा छैन सर, यसले चाहिँ कुनै पनि नागरिकलाई जीवन जिउनको लागि आधार स्तम्भको रूपमा अहिलेको शिक्षा छैन मेरो दृष्टिकोणमा। त्यसकारण केन्द्रैदेखि शिक्षा नीति परिवर्तन गर्नुपर्छ भन्ने मेरो चाहिँ दृष्टिकोणले त्यो भन्छ, जुन शिक्षाले विश्वको जुनसुकै कुनामा गएर पनि नेपाली नागरिक भोकले मर्नु नपरोस्, सिपमूलक शिक्षा चाहियो क्या सर, सिपमूलक जीवन उपयोगी शिक्षा चाहियो। एक अर्को कुरो चेतनाको विषयमा, जस्तो वार्डमा अहिले नगरले दिएका सिलिङ बजेटहरू, ती बजेटहरूबाट कतिपय तालिमहरू गोष्ठीहरू गर्छन्, गर्न खोज्छन्, तर त्यो कति फलदायक छ, त्यो कति व्यवहारिक छ, कति त्यो लगानी बापतको रिटर्न नागरिकले कति उपयोग गरेको छ भन्ने कुराको त्यसलाई के भन्छ, त्यसलाई निगरानी अथवा त्यसलाई सर्वे गर्ने अथवा त्यसलाई मोनिटरिङ गर्ने काम चाहिँ वार्डहरूले गरेको छैन, गरेको देखिँदैन सर।
अब शत्रुपुत सर, जस्तै यी कुराहरू थपिरहँदाखेरि मलाई लाग्छ नगरले त आत्मनिर्भरता खोज्छ होला नि त, नागरिकहरूले आत्मनिर्भर आफ्नै ठाउँमा बसेर आत्मनिर्भर हुन खोजिरहेको अवस्थामा अहिले खासमा भन्यो भने अर्जुनधारा नगरपालिकाको सबैभन्दा प्रमुख नै कृषि हो, यो कृषिलाई चाहिँ नगरले कसरी हेरेको छ, समयमा मल बिउ नै पाएका छैनन् किसानहरूले, त्योभन्दा ठुलो कुरो त के हुन सक्ला र तैपनि यो कृषिलाई चाहिँ आत्मनिर्भर बनाउन अथवा वैज्ञानिक कृषि प्रणालीतर्फ लैजानका लागि चाहिँ के गर्न आवश्यक छ र अहिले चाहिँ के गरिरहेको छ जस्तो लाग्छ?
अहिले अब कृषिको गुनासाहरू गाउँघरमा के छ भने उन्नत जातको बिउ मलहरू पनि हुँदैन, त्यो समयमा आइपुग्दैन कि, होइन अब त्यो कसरी कहाँबाट सुरुवात भएको हुन्छ, विगतमा लगाएको मकै बालीमा गाउँलेहरूले खोया मात्रै भएको दाना नफलेको कृषि उबाटै सम्बन्धित उबाटै आएको बिउ बिजन त्यस्तो छ, गुनासाहरू धेरै कृषकहरूको छ अहिले। अब कृषिलाई अलिकति वैज्ञानिक ढङ्गले, अब कृषिको विषयमा चाहिँ त्यो नयाँ वैज्ञानिक विषयहरू प्रविधिहरू नभित्राएकै कारणले हो कि किनभने नयाँ पिँढी कृषिमा त्यति आकर्षित हुन सक्ने वातावरणै बनाउन स्थानीय सरकारले सके।
जस्तै कृषिमा त अर्जुन धाराको धेरै सम्भावना छ नि, जस्तै सुपारी खेती चाहिँ नेपालमै सबैभन्दा धेरै सुपारी खेती हुने चाहिँ जिल्ला पालिकाको रूपमा लिन सकिन्छ, रबर खेतीको त्यत्तिकै सम्भावना छ, उखु खेतीको पनि त्यत्तिकै सम्भावना भएको नगरका रूपमा अर्जुन धारालाई लिन सकिन्छ होइन। यी विषयहरूमा चाहिँ किन ध्यान नपुर्याएको होला, के गर्नुपर्छ जस्तो लाग्छ?
यस्तो सर, अब यो मेन त स्थानीय सरकारले त्यो विषयका विभागीय जस्तो रबरका केही रबर खेती गर्ने केही साथीहरू यहाँ हुनुहुन्छ, धेरै विज्ञ साथीहरू हुनुहुन्छ नगरभित्र, उहाँहरूसँग यसो कमसेकम पनि स्थानीय सरकारले तपाईँहरूले लगाएको रबर खेतीमा के समस्या छ, यहाँहरूलाई हामीबाट केही चाहिँ जो सहयोग गर्दा केही प्रगति हुने सम्भावनाहरू के देख्नु भएको छ, के कठिनाइ छ, यी कुराहरू चाहिँ रबरको फ्याकल्टीलाई के कृषि विज्ञहरूले राखेर केही कुरा गर्ने संवादहरू गर्ने, अनि तपाईँको असल कृषकहरू जसले आफ्नो यो बालीहरू पनि कस्तो भने यो के बाली भन्दो रहेछ अहिले यो उसलाई नगदी बाली, अब जस्तो यो सुपारीको कुरा गरौँ, सुपारीलाई झापामा अर्जुन धारा पनि पर्छ हजुरले भने जस्तो सुपारी जोन घोषणा गरेको छ, हेर्नुहोस् मुखले सुपारी जोन घोषणा गरेको छ, व्यवहारमा यहाँ यति पीडा छ कि हरेक बगानमा गएर यहाँ सुपारी किन्ने खरिद गर्ने व्यापारीहरू पुग्दाखेरि कृषकहरूको आफ्नै पीडाहरू छन्, सिँचाइको राम्रो व्यवस्था छैन, होइन अब त्यो सुपारीलाई कुन कुन टाइममा के गर्नुपर्छ त्यसको विषयमा कृषि सम्बन्धीका विज्ञहरूले उहाँहरूलाई त्यो के हो त तपाईँहरूलाई के आवश्यक छ कस्तो छ भनेर सुपारीको फ्याकल्टीलाई पनि एकपल्ट राखेर त्यसका चाहिँ जो मेन सुपारी मान्छेस राख्ने कृषकहरूसँग संवाद गर्नु पर्यो, उनीहरूसँग उनीहरूलाई के छ कठिनाइ, होइन अब यी कुराहरू जस्तो अब यहाँ त एउटा अघिल्लो सरकारले एउटा राम्रो एउटा सुरुवाती गरेको थियो सर, हाम्रो हरिकुमार राणाजीको पालामा चाहिँ यहाँ कृषि मण्डी पनि स्थापना गर्ने भनेर 2,40,00,000 भवनहरू निर्माण गरिएका थिए, ती भवनहरू आज चाहिँ कुलतको एउटा अड्डा विकृति र विसङ्गतिको मेला भेला हुने एउटा स्थल भएको छ त्यो ठाउँ। अब त्यो ठाउँलाई हजुरले अहिले हेर्दाखेरि आश्चर्य लाग्छ, होइन त्यत्रो सरकारको लगानी भएको छ, उहाँको पालामा चाहिँ त्यहाँ एउटा नगर सहकारी, जबकि नगरले नै कति लाख रुपियाँ चाहिँ त्यहाँ दिएर नगर सहकारी र केही नगरका नागरिकहरूलाई सदस्य बनाएर एउटा नगर सहकारी स्थापना भएको छ, जसको अध्यक्ष प्रतुष राणा मगर हुनुहुन्छ अहिले, उहाँहरूले आफ्नै भवन आफ्नै जग्गा किनेर आफ्नै भवन निर्माण गरिसक्नु भएको छ, वडा नम्बर 7 पर्छ होला सायद यहाँ माथि। अब त्योसँग पनि त्यो नगर सहकारीसँग नै सिधै स्थानीय सरकारले चाहिँ उहाँहरूलाई एउटा कृषि सम्बन्धीको एउटा विशेष कार्यक्रमहरूको छलफल गरेर उहाँहरूसँग हातेमालो गरेर गयो भने नगर सहकारी उसले चाहिँ अहिले त्यो उन्नत जातको धानको बिउ, उन्नत जातका अन्य चाहिँ जो फसलहरूका बिउ बिजनहरू त्यसले चाहिँ जो राखेर त्यसले प्रशोधन गर्ने मिसिन राखेर उसले प्रयास गरिरहेछ सर, तर अब नगर र स्थानीय सरकार र नगर सहकारीको समन्वयको खाँचो देखिन्छ क्या त्यहाँ।
अब चतुर्भुज सर, अब यहाँले यी कुराहरू यी प्रसङ्गहरू उठाउँदै गर्दा तपाईँ त त्यहाँको जिम्मेवार नागरिक हुनुहुन्छ होइन, अब यी अर्जुनधारामा तपाईँको लामो समयदेखि त्यहाँको सम्पूर्ण क्षेत्रसँग तपाईँको टच छ, नजिक रहेर तपाईँले देखिरहनु भएको छ, भोगिराख्नु भएको छ, कतिपय ठाउँको नेतृत्व पनि गरिरहनु भएको छ। एउटा सांस्कृतिक सहरको रूपमा, सांस्कृतिक बजारको रूपमा पनि हामीले शनिश्चरी बजारलाई लिने गर्छौँ। यहाँ ठेकी बजारदेखि लिएर खसी बोका बजारदेखि लिएर यहाँका चुर व्यापारीदेखिका लिएर सांस्कृतिक नगर, अब एउटा भनौँ धार्मिक नगरीको रूपमा पनि अर्जुनधारालाई हेर्न सकिन्छ। अब जिम्मेवार नागरिकको तर्फबाट चाहिँ तपाईँहरूको आवाज कसरी उठेको छ, तपाईँहरूको जिम्मेवारी के छ?
सर, अब हामीले सभा समारोहमा भेलामा होइन, अब नगरले हामीलाई अब बोलाएर प्रगति र समृद्धिको पाटोमा जान हामीले के गर्नुपर्छ भन्ने क्वेसन नै आम विज्ञहरूसँग स्थानीय सरकारले अहिलेसम्म गरेको छैन। गरेर साझा दौड, साझा सामूहिक दौड र साझा एजेन्डामा हामी जान सक्यौँ र सामूहिक चाहिँ एउटा कस्तो बनाउने त आफ्नो घर बना, एउटा घर बनाउने मालिकले आफ्नो घर कस्तो बनाउने भन्ने कुराको पहिला त आफैले परिकल्पना गर्न सक्नुपर्छ क्या सर। अर्काले परिकल्पना गरेर इन्जिनियरलाई नक्सा बनाऊ भनेर दिँदैमा उसले चाहेको घर कस्तो हो त, उसले आफूले उपभोग गर्ने परिकल्पना गरेर घर कस्तो हुनुपर्छ। त्यसकारण हामीले चाहिँ अब हाम्रो नगरलाई समृद्धिको पाटोमा लान कुन कुन विषय कहाँ कहाँ चाहिँ गर्ने, जस्तो कृषिको हबहरू, कृषि योग्य उर्वरा माटो कति नम्बर वार्डलाई चाहिँ कृषि जोनको रूपमा लिन सकिन्छ, त्यसमा हामीले समूह गठन गरेर कृषकहरूको एउटा सहकार्य हुने खालको कार्यक्रमहरू दिएर त्यसबाट आएको नगदे बालीहरू, उत्पादन भएका सब्जी खेती नै भनौँ, ती विषयहरू चाहिँ एउटा कलेक्सन गरेर उनीहरूको बजारीकरणको ग्यारेन्टी गर्ने गरी एउटा साझा पसलको रूपमा होइन बजारमा ल्याउने, अनि आएका पर्यटक, आन्तरिक पर्यटक, बाह्य पर्यटकहरूलाई एउटा मायाको चिनो स्थानीय नागरिकहरूबाट के बन्न सक्छ, एउटा कोसेली घरको रूपमा एउटा शनिश्चरी बजारमा अर्जुनधारा आउने मान्छेले के लान मिल्छ, यहाँ भएका उत्पादन भएका चिज वस्तुहरू स्पेसल विषय के हुन सक्छ, ती कुराहरू पनि हामीले खोजी गरेर चाहिँ यस्ता विषयहरूमा अलिकति चासो राखेर स्थानीय सरकारले विज्ञ व्यक्तिहरूसँग सहकार्य गरेर जानु भने सम्भावनाहरू, हाम्रो धेरै राम्रो सम्भावनाहरू, धेरै कुराहरू छन् हामीभित्र, तर यसलाई ताजा एजेन्डाको रूपमा लानु पर्यो क्या सर। मसँग करोडौँ रुपियाँ छ, मैले शनिश्चरी बजारमा ठुलो सपिङ कम्प्लेक्स बनाएर चाहिँ यसको समृद्धि हुनेवाला छैन, समृद्धि आउट इन पब्लिक अर्जुनधारा नगरपालिका कसरी चाहिँ अर्जुनधारा नगरपालिकामा नयाँ अनुहारहरू भित्र्याउने भन्ने एजेन्डामा हामी जान सक्नु पर्यो क्या। यहाँका विज्ञहरू, यहाँका अग्रजहरूले कसरी नयाँ अनुहारलाई अर्जुनधारा नगरपालिकाभित्र भित्र्याउन सक्छौँ, त्यो विषयमा केन्द्रित भएर साझा धारणामा हामीले अगाडि बढ्न सक्यौँ भने सबै सडकमा बसेर मकै पोलेर बदम भुटेर बेचेर पनि आफ्नो बालबच्चाको शिक्षा र भाग्य र भविष्य निर्माण गर्न सपना देख्ने नागरिकलाई पनि साथै दोहोऱ्याउने खालको एजेन्डा हुनु पर्यो कि, जुन एजेन्डाले चाहिँ आम मजदुरहरू, आम चाहिँ जो विभिन्न तर तत्वमा आबद्ध भएका नागरिकहरू, नगरवासीहरूलाई पनि एउटा जीवन जिउने कला बाँड्ने खालको विषय चाहिँ के हो त भन्दा, कसरी हुन्छ नयाँ अनुहारहरूलाई भित्र्याउने, नयाँ अनुहारहरू भित्रिसकेपछि हाम्रो सधैँभरि सालबाडीको हर्के राते खालको चन्द्रे दुईटाले नुन र तेल किनेर, साबुन किनेर, सलाई किनेर घर फर्किने, त्यो एउटै अनुहारले गरेको लेनदेनको कारोबारले बाँचेको शनिश्चरीलाई अर्जुनधारालाई कसरी बिउट्याउने भन्ने विषयमा चाहिँ नयाँ अनुहार नै भित्र्याउनुपर्छ, जसले गर्दा एउटा सामान्य वीरता मोडमा विभिन्न कार्यक्रमहरू हुन्छ, विभिन्न कार्यक्रम भइरहँदा त्यो कार्यक्रमलाई चाहिँ सम्झेर त्यो कार्यक्रममा सहभागी हुने नागरिक त्यहाँ जाँदा त बाहिरी मान्छेले त त्यहाँ त नगद त छोड्छ नि सर, साथीभाइसँग भेट हुन्छ भलकसरी हुँदा हुँदै एउटाले भन्छ चिया खाउँ न सर, चियामा उसले 150 त्यहाँ छोड्छ, सर यो खाउँ, ऊ खाउँ, पान खाउँ, पानमा उसले 150-200 छोड्छ, बाहिरबाट आएर थपिएको पैसा बाटै आय आर्जन बढ्ने हो नि त, त्यहाँको बिक्री व्यापार त्यहाँको समृद्धि त त्यसरी जोडिने हो नि सर।
अत्यन्तै व्यस्तताका बावजुद पनि समय प्रदान गरिदिनु भयो र अर्जुन धाराका पछिल्ला गतिविधिका बारेमा र यहाँको सम्भावनाका बारेमा आफ्नो विचार राखिदिनु भयो सर। समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।
हवस् सर, धन्यवाद। रेडियो भिजनबाट पनि यहाँका विषयमा चासो र आम नागरिकका विषयमा गुनासो सबै कुराहरूलाई खोजमूलक ढङ्गले चाहिँ यहाँले यी आवाजहरूलाई सबैमा घर मजेरीमा प्रस्तुत गर्ने एउटा सुनौलो अवसर प्रदान गरिदिनु भएकोमा रेडियो भिजनलाई धेरै धेरै धन्यवाद दिँदै शुभ बिहानी धन्यवाद सहितको न्यानो अभिवादन
गर्दछु।
धन्यवाद, नमस्कार।
हस् त, उहाँ हुनुहुन्थ्यो एकजना सामाजिक अभियन्ता अर्जुनधारा नगरपालिकावासी चतुर्भुज काफले रेडियो भिजनमा अर्जुनधारा खबरमा कुराकानी गर्दै। हस् त, आजलाई अर्जुनधारा खबर यति नै। हामीले अर्जुनधाराको समृद्धि कहाँ छ र यसलाई आगामी दिनमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषय आज राखेका थियौँ र सो विषयमा आफ्नो धारणा राखिदिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै आजको यो कार्यक्रम यही अन्त्य गर्दछु र आगामी अङ्कमा फरक व्यक्तित्वसँगको फरक कुराकानी लिएर उपस्थित हुने बाचाका सहित म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।